الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا محمد وعلى آله وصحبه أجمعين. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. میرے محترم عزیز بہنوں اور بھائیو، آپ نے ابھی تلاوت سماعت فرمائی 41 سے لے کر 49 تک، یہ چوتھے رکوع کی جو ہے یہاں پہ اختتام کو پہنچتا ہے. اور یہاں پہ قصہ نوح علیہ السلام اور آپ کی قوم کا قصہ بھی یہاں پہ اختتام کو پہنچتا ہے. تو بہت تفصیل کے ساتھ جیسے ہم پڑھائے ہیں کہ 26 یا 28 آیات کے اندر جو ہے یہ قصے کی تفصیلات ہیں، اور اس طرح کی تفصیلات قصہ نوح علیہ السلام کی قرآن مجید میں دوسری مقام پہ کہیں پہ نہیں آئی ہیں، اور یہ کافی تفصیل سے جو ہے وہ قصہ ہے. اب ہم قصے کے ہم تیسرا سبق ہے ہمارا اس قصے کے اوپر، اور آج انشاءاللہ یہ قصہ جو ہے یہاں پہ ختم ہو رہا ہے. تو ہم کس حصے میں ہیں، اس قصے کو کہاں سے پڑھ رہے ہیں؟ تو آپ کو یاد ہوگا کہ پچھلا ہمارا سبق وہاں پہ ختم ہوا تھا کہ جو حضرت نوح علیہ السلام کو حکم دیا گیا تھا کہ کشتی بنانے کے بعد اب اس کے اندر جو ہے وہ مقام آ گیا ہے، اور جو ہے حضرت نوح علیہ السلام کو بتا دیا گیا کہ تمہارا تنور جب ابلنے لگے پانی سے، اس سے پانی ابلنے لگے، تو یہ آغاز عذاب کا ایک جو اشارہ ہے، اور اب جو ہے تم تمام ایمان والوں کو، اپنے گھر والوں کو اور تمام جانوروں کا ایک ایک جوڑا اس کے اندر جو ہے سوار کروا لو. اور ظاہر ہے آپ کو جیسے ہم نے کہا کہ بڑی کشتی اللہ تعالیٰ نے جو ہے اپنی نگرانی میں اور اپنی رہنمائی میں بنوائی، اس کے اندر اتنی کیپیسٹی تھی کہ تمام لوگوں کو، ایمان والوں کو بھی اور تمام جانوروں کو بھی اس کے اندر جو ہے شامل کر لیا جائے. تو اب جو ہے وہ کشتی جو ہے وہ ہر طرف پانی آ گیا، اور کشتی جو ہے وہ چل پڑی اب سے جو ہے وہ پانی کے اوپر جو ہے وہ اس میں جو جسے کہتے ہیں کہ چلنے کا، ظاہر ہے وہ چلنے کا معاملہ تھا، پانی جو ہے ہر طرف پانی زمین کے اوپر آ گیا، تو اس نے کشتی اٹھا لی اور کشتی چلنے لگی. تو وہاں پہ حضرت نوح علیہ السلام نے جو ہے وہ کشتی چلی، تو آپ نے پھر یہ فرمایا کہ جو ہے وہ یہ جو پچھلی آیت ہے، وقال ارقبوا فیھا بسم اللہ مجریھا و مرساھا ان ربی لغفور رحیم، شامل کیا گیا کہ آپ نے یہ دعا پڑھی کشتی کے لیے، کشتی میں سوار ہونے کے لیے جو سوار ہوئے، کہ اب اس کا جو ہے وہ چلنا، بے شک یہ بہت بڑی کشتی ہے اور جو ہے اس سے پہلے شاید اتنی بڑی کشتی کا کوئی تصور نہیں تھا وہاں کے جو لوگ تھے، لیکن اس کا بہرحال جو چلنا اور اس کا محفوظ رہنا اور اس کا رکنا، یہ سارا اللہ تعالیٰ کی جو ہے وہ نام سے ہے، یہ اللہ تعالیٰ کے حکم سے ہے، اس کی مشیت کے بغیر یہ جو ہے طوفان بھی ہمیں نہیں بچا سکے گا کشتی سے. تو یہ انتصاب جو ہے، یہ جو ایٹریبیوشن ہے، یہ ڈیڈیکیشن ہے، یہ حضرت نوح علیہ السلام نے اللہ تعالیٰ کے نام کی طرف کی، اور اس کا یہ سبق ہے کہ ظاہر ہے یہ ساری چیزیں جو ہے اللہ تعالیٰ کی طرف ہی لوٹتی ہیں، اللہ تعالیٰ کی طرف ہی ان کا انتصاب ہونا چاہیے. اور یہ بھی یہاں سے ایک سبق ہے کہ آپ جب کسی سواری میں، اور خاص طور پر کسی سواری کی جو کشتی کی سواری ہے، سمندری جہاز کی سواری ہے، سمندر کی جو سواری ہے، اس میں جب آپ جو ہے چلیں جائیں سواری میں، تو وہاں پہ یہ دعا پڑھیں. اس کے بعد پھر جو ہے وہ معاملہ ہے جو بتایا گیا، تو میں وہی تجری، اگر جی میں مجھ سے غلطی نہیں ہوئی ہے، طالباً مجھے یاد نہیں کہ یہ جو ہے چھوٹ گیا ہے، شاید تلاوت سے یہ شاید، ہاں ہے یہ شام 42 نمبر آیت جو ہے یہ چھوٹ گئی ہے آیت سم سے، مجھے ایسے فیل ہوا. تو بہرحال یہ جو 42 نمبر آیت ہے، اس کا جو انشاءاللہ اس کا لفظ بلفظ پڑھ بھی لیتے ہیں. وہی تجری بہم فی موجن کل جباؤ، وہی وہی دیکھیے، ہی جو ہے ہو تو کسی میل کے جو فیمنین ہو، مسکولین ہو، اس کے لیے آتا ہے، اور فیمنین کے لیے پھر ہو کی بجائے ہی آتا ہے. تو یہ جو ہے اس جو وہ جو کشتی تھی فلک جو ہے اس کی طرف جو ہے یہ اس کو ریفر کر رہا ہے، وہی تجری، اور وہ پھر جو ہے جاری ہو گئی، بہم اس کے ساتھ, کس چیز کے ساتھ, فی موجن موجوں کے ساتھ, کل جبال جو پہاڑ کی طرح تھی. یہ بس خالی پہلے اس کو یہ دیکھ لیں کہ وہی تجری وہ جاری ہو گئی, یعنی وہ چل پڑی کشتی جب پانی اس کو لیا, بہم ان کے ان کو لے کر, ان کو لے کر یہ تو مراد ہے کہ وہ بہت سارے جو لوگ تھے, بہت سارے جو جانور تھے, ان کے فیملی کے ممبر تھے, تو وہ ان کو لے کر چل پڑی. جرا یجری جو ہے جریانن, یہ جریان اردو میں لفظ جو ہے استعمال ہوتا ہے اور اس کے جاری بھی ہوتا ہے لفظ جو ہے اسی, یہ یہی وہی لفظ ہے, اس سے اردو کے یہ لفظ نکلے ہوئے ہیں, جرا یجری جریانن, چلنا جاری رہنا. اور یہ لفظ خاص طور پر پانی کے اوپر, یعنی جب پانی چلے یا پھر دریا میں جیسے پانی چلتا ہے, یا پھر پانی کے اوپر پانی کی طرح کوئی چیز چلے, ان چیزوں پہ اس کا اطلاق تجربے ہوتا ہے. تو وہ کشتی چل پڑی, ظاہر ہے کشتی کے چلنے کے لیے بھی یہ استعمال ہوتا ہے. فی موجن موج کے در, موج لہروں کو کہتے ہیں. یہ جو لفظ اردو میں موج آیا ہے یہ بھی عربی سے ہی آیا ہے, اس کے لیے اردو میں ایک اور لفظ لہریں بھی ہیں, موج بھی ہے, دونوں استعمال ہوتے ہیں. پرانی لفظ ہے موج, فی موجن موجوں میں, کل جبال پہاڑ کی طرح, ایسی موجوں میں جو پہاڑ جیسی تھی. یعنی آپ اندازہ کریں کہ جیسے ہم نے دیکھا بھی اس سے پہلے کہ یہ محض بارش والا طوفان نہیں تھا, بلکہ یہ سائیکلون کی طرح کا تھا جس کے اندر شدید ہوا تھی, اور شدید ہوا جو ہے وہ بھنور کی طرح بہت ہی جو ہے تیزی کے ساتھ جو ہے وہ جیسے وہ گھوم رہی ہوتی ہے, اور جو چیز بھی آتی ہے بڑی بڑی چیزوں کو اور جن گھروں کو اٹھا کے جو ہے وہ اتنی یعنی پاورفل ہوتی ہیں, اس کے اندر کوئی چیز بھی آئے تو بڑی بڑی گاڑیوں تک کو اٹھا کے جو ہے لے جاتی ہے. تو وہ ایسی گھوم بھی رہی تھی, اوپر سے پھر پانی بھی تھا, بارش بھی تھی, تو یہ بہت ہی ایک جو ہے بڑا ہولناک قسم کا طوفان تھا. تو اس میں اندازہ کر سکتے ہیں کہ جب اتنا پانی ہو, زمین جو ہے ہر طرف سے پانی اگل دے, اور آسمانوں سے بھی پانی اتر رہا ہو, اور پانی ہر طرف ہو, اور سمندروں کو اور پہاڑوں کو بھی پانی جو ہے اپنی لپیٹ کے اندر لے لے, تو پھر اندازہ کر سکتے ہیں کہ کتنی بڑی ہوا کی وجہ سے اس طوفان کے اندر جو ہے وہ موجیں جو اٹھ رہی ہوں گی. آپ دیکھتے ہوں گے کہ جب جو بڑے بڑے سمندر ہیں تو اس کے اندر جب لہریں اٹھتی ہیں تو کتنی بڑی بڑی شدید ہوتی ہے. تو وہ جو ہے ایک منظر کشی کی گئی ہے. جبال جو ہے جبل کی جمع ہے, جس میں نہیں پہاڑ ہوتے, اردو میں لفظ استعمال ہوتا ہے. وہ نادا, اور جو ہے آواز دی, پکارا, نوح ابنہ, اس نے نوح علیہ السلام نے, آگے یہ جو ملا کے پڑھیں گے تو نوح پڑھیں گے, لیکن ظاہر ہے یہ ابن ہے, لفظ جو ہے ابن اور ہو ہے, دو لفظ کا مرکب ہے ابن ہو. تو اس نے اپنے بیٹے کو, نوح علیہ السلام نے اپنے بیٹے کو پکارا یا آواز دی. ظاہر ہے یہ بڑا ایک جو ہے وہ ایک آپ سمجھ سکتے ہیں کہ اس مقام کا ایک کلائمیکس تھا, جب تمام لوگ ڈوب رہے تھے تو نور اسلام کا بیٹا بھی میں موجود تھا, تو انہوں نے بیٹے کو آواز دی. وکانا فی, اور وہ تھا, معزلن معزل, اچھا معزل جو ہے, اب دیکھیں یہ لفظ جو ہے بھی اردو میں استعمال ہوتا ہے, جو اس کا آپ دیکھ لیں, معزل تو جگہ ہو گئی, اور میم اس کے ساتھ جو بھی چیز آ جاتی ہے تو وہ ظرف بن جاتا ہے, مکان جو ظرف زمان بن جاتا ہے, یہ ظرف مکان ہے. تو ازل ہے, ازل مطلب ہوتا ہے الگ ہو جانا, الگ کر دینا, ازل یا ازل و ازلن, الگ ہو جانا, اور پھر اسے ازل ہے علیحدگی. تو وہ الگ تھا, یعنی ایک کنارے پہ تھا, مازل الگ جگہ, تو وہ پھر الگ جگہ پہ تھا, ایک دوسری جگہ پہ تھا, یعنی کشتی میں سوار نہیں تھا بلکہ ایک الگ جگہ پہ تھا, دوسری جگہ پہ تھا, کسی کنارے کے اوپر تھا. ابھی تک وہ جگہ جو ہے وہ ابھی تک خشکی میں تھی, ظاہر ہے ہو سکتا ہے جو طوفان کا ابتدائی حصہ ہے یا وقت ہے ابتدائی, اس کے اندر کہیں پہ یا ابھی کسی بلندی پہ تھا وہ الگ جگہ پہ, تو اس وقت کی بات ہے جب آپ وہ مازلن کسی ایک الگ جگہ پہ تھا, کنارے پہ تھا. اردو میں اس کے علاوہ ازل معزول جو ہو کر دیتے, آپ کو پتا ہے جو ہے وہ کسی کمپنی سے کسی ادارے سے کسی شخص کو جو ٹرمینیٹ کر دیا جائے, تو وہ معزول الگ ہو جانا, اب خود جو ہے الگ ہو جانا یا معزول کر, وہ معزول کہلاتا ہے. عزلت جو آپ کو پتا ہے, عزلت میں دن گزاروں, یہ جو ہے علیحدگی میں بالکل تنہائی میں. اور معتزلہ بھی آپ کو پتا ہے ایک فرقہ ہے مسلمانوں کا, الگ تھا شروع کے ابتدا کے اندر جو مین سٹریم سے الگ ہو گیا. वो भी उसका नाम भी मुतजला है इसी वजह से। इस हाल में कि वो था एक किनारे पर, तो क्या कहा उन्होंने, या बुनैया, ए मेरे बेटे। अब देखिए ये जो बुनैया है इसके अंदर बड़ा ही जो है दर्द है और बहुत ही प्यार है। बनी अगर या बनी कहते ए मेरे बेटे तो भी था, लेकिन बुनैया जो है ये अरबों के यहाँ ये तस्गीर है, इसको कहलाते हैं अब्रिविएटेड वर्ड है, इसको छोटा कर दिया जाता है, बनी को तो बुनैया कह दिया जाता है और प्यार से। और आप अगर देखें तो कुरान में इसकी एक बड़ी अच्छी मिसाल है कि हजरत लुकमान ने जो है वो बेशुमार मरतबा सूरह लुकमान के अंदर अपने बेटे को या बुनैया या बुनैया या बुनैया जो है कह के पुकारा है। तो उसके अंदर भी ये हिकमत पोशीदा है कि जब हजरत लुकमान अलैहिस्सलाम जो है वो कर रहे थे जो है वो नसीहतें कर रहे थे तो अपने बेटे को, तो बहुत ही अच्छे उसलूब के अंदर, प्यार भरे उसलूब के अंदर, प्यार भरे अल्फाज में बुला के, ए मेरे प्यारे बेटे, इसका ये तर्जमा सही तर्जमा हो सकता है, ए मेरे प्यारे बेटे, तो जो है वो उन्हें पुकारा, इरकब माना, तो यो है अरकब जो है, ये आपको पता है ये आम सवाल हो, हम ये अरबी के अंदर जो है अरबी माशरे के अंदर हम इस्तेमाल होता है सवार होने के लिए, मा साथ ना हमारे, तो हमारे साथ सवार हो जाओ, रकबा इसका वर्ब होता है और राकिब सवार होने वाला, मरकब वो चीज जिसपे सवार हुआ जाए, तो जो है ये सारे अल्फाज उर्दू में भी अब इस्तेमाल होते हैं। वला तकुन, वला और ना तकुन तुम हो जाओ, और ना तुम हो जाओ मल काफिन का काफरों के साथ, आज काफरों के साथ मत हो जाओ। काला तो उसने कहा, यानी नूह अलैहिस्सलाम के बेटे ने कहा, साआवी ये दो लफ्ज हैं, सा हरफ इस्तकबाल है, मुस्तकबिल के लिए इस्तेमाल होते हैं, मुस्तकबिल करीब के लिए, मैं जल्द ही, मैं अनकरीब, मैं ये अनकरीब ना भी कहें तो उर्दू में इसका अंदाजा यानी हो जाता है, मैं ऐसा कर लूंगा अभी करने लगा हूं, तो अरबी में जाहिर ये सेंसेस का दिया जाता है। तो उसने कहा साआवी, तो ये वही लफ्ज है आवी, आवा यावी जो है जिसे मावा जिसे कहते हैं पनाह, मल जाओ मावा, वही लफ्ज है ये आवा वर्ब है, मावा जगह होती है वो जगह जहां पे पनाह ली जाए। तो उसने कहा कि आवी मैं पनाह ले लूंगा, सावी यानी करीब मैं पनाह ले लूंगा, ये मैं पनाह लिए लेता हूँ, तो इसका जो वर्ब होता है आवा यावी ईवान पनाह हासिल करना, उर्दू में इसका जो मलजा जो है वो इसका मावा, सॉरी मावा जो है इसका जो है डेरिवेटिव है इस्तेमाल होता है। इला जबलिन, इला जबलिन किसी पहाड़ की तरफ, अच्छा ये एक पहाड़ की तरफ जो कोई पहाड़ की तरफ नहीं है, ये किसी पहाड़, जबलिन किसी किसी के लिए कौन सा लफ्ज है, कोई लफ्ज नहीं है, क्यों हमने तर्जमा किया है जो है किसी का, इस वजह से कि जबल के नीचे या इस पे तनवीन है, जबल पे तनवीन इसको नकरा बना देती है, कॉमन नाउन बना देती है, किसी पहाड़ पे, ये जो पहाड़ नजर आ रहे हैं सामने बहुत सारे पहाड़ हैं, मैं इनमें से किसी पहाड़ के ऊपर जो है चढ़ जाऊंगा, जो उसमें उसे मैं पनाह ले लूंगा। या सिमोनी, या सिमो वो बचा लेगा, नी मुझे मिनल माए पानी से, आसमा जो है असमा, या सिमो असमन बचा लेना, वो मुझे बचा लेगा, और इसे उर्दू में ये आसिम इस्तेमाल होता है लफ्ज उर्दू में बचाने वाला, इस्मत उसी से है, और असिमा जो है ये निकाह के मानों में भी इस्तेमाल होता है, वो इसलिए कि जो है कि जब निकाह कोई औरत अगर मसलन कर ले तो फिर वो जाहिर है गुनाह से बचने का एक सबब हो जाता है निकाह जो है, इसी से ये लफ्ज इस्मत हुआ निकला हुआ है, कि ये जो भी उसी से बना है। आसिमा बतौर नाम इस्तेमाल होते हैं, मासूम वो जो बचा लिया गया यानी वो जो गुनाहों से पाक है, वो ऐसे ये उर्दू के अल्फाज है। काला उसने कहा यानी नूह अलैहिस्सलाम ने कहा, अब देखिए ये बहुत जरूरी होता है कि काला 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 के आते आते अल्लाह ने ताला ने फरमाया, नूह अलैहिस्सलाम ने कहा या उनके बेटे ने कहा, तो ये जरूर जहन में रखा करें तिलावत के वक्त कि ये जो काला है ये किसने कहा है काला, तो नूह अलैहिस्सलाम ने कहा। अब जाहिर है मकालमा बाप और बेटे का हो रहा है, तो बेटे ने कहा कि मोह मुझे पानी मुझे बचा लेगा, तो नूह अलैहिस्सलाम ने कहा फिर काला, ला आसिम अल यौम, वही लफ्ज आसिम यहां भी आ गया बचाने वाला, ला आसिम आज बचाने वाला कोई नहीं है, बचाने नहीं है बचाने वाला, अल यौम आज के दिन, आज के दिन कोई भी बचाने वाला नहीं है, मिन अमरिल्ला अल्लाह ताला के अमर से, अमर से मुराद फिर क्या है, फैसले से अल्लाह ताला के, या ये जो अजाब की सूरत में अल्लाह ताला का अमर आया है, फैसला आया है اس پانی کا جو طوفان ہے اس سے کوئی بچانے والا نہیں الا سوائے اس کے من رحمہ، مر رحمہ، من وہ جو رحمہ جس پہ رحم کیا گیا، جس پہ اللہ تعالیٰ رحم فرمائے بس وہی بچے گا. وہ حالا، اچھا یہ دیکھو حال بڑا ہی اس کو بھی ایسے ہے کہ اگر اس لفظ کو بیان کرنے لگیں تو دو تین سلائڈ ایسی بھی لگ جائیں. حالہ جو ہے بڑا کثیر المعنی لفظ ہے. ایک اس کے معنی ہوتے ہیں حال انسان کی جو کیفیت ہوتی ہے، پھر جو ہے اسی سے حالہ سے حائل بھی ہے، حائل ہونا رکاوٹ بن جانا، درمیان میں آ جانا، آڑ ہونا، حائل ہو گئی. وہ حالہ اور حائل ہو گئی اس وقت جس وقت یہ بات کر رہے تھے، مکال میں چل رہا تھا. حالہ یہول حولن، حائل ہونا، درمیان میں آ جانا، ٹھیک ہے. یہ اس کا ایک معنی. اس کے معنی اور بھی بہت سارے، یہ جو جس میں نے کہا کثیر المعنی لفظ ہے، ماحول بھی اسی سے لفظ ہے، حائل ہونا، تحویل، تحویل کا مطلب ہونا تبدیل ہو جانا، جو ہے کسی چیز کا تبدیل ہونا، یہ تحویل قبلہ جیسے ہے، قبلے کے تبدیل ہونا. احوال جمع اس کی، حوالی جو ہے ہول کی جمع ہے، یہ جو ہول ہوتا ہے ارد گرد، اسی ماحول ہے، اس کی جمع حوالی ہے، حوالی موالی جسے کہتے ہیں. یا پھر حویلی کا جو لفظ ہے اردو میں، یہ بھی اسی سے نکلا ہوا ہے. حویلی وہ جو ارد گرد ہے، کسی اگر مکان گھر کے ارد گرد اگر ایک چار دیواری ہو تو اس چیز کو حویلی کہتے ہیں، وہ ارد گرد ہے. تو یہ بہت ہی اس کے تو تفصیل تو بہت ہے، لیکن ظاہر ہے یہ ہمارا ریفرنس حوالے کے لیے یہ کافی. وہ حالہ اور حائل ہو گئی، بینہ ہما، بینہ درمیان میں، ہما ان دونوں کے، یعنی باپ اور بیٹے کے درمیان میں حائل ہو گئی. الموج، موج ایک جو ہے، موج کیا، لہر، یعنی ایک بہت بڑی لہر آئی جو ہے اس طوفان کی، اور ان کے درمیان میں حائل ہو گئی. یعنی نوح علیہ السلام تو کشتی میں تھے، بیٹا جو ہے کسی خشکی کی جگہ پہ، اونچی جگہ پہ کھڑا تھا، درمیان میں آئی اور ظاہر ہے بیٹے کو بہا کے لے گئی. پکانا، پس وہ ہو گیا من المغرقین، غرق ہونے والوں میں سے جو ہے وہ ہو گیا. اس دو آیات پہ جو ہے وہ ترجمہ.
کشتی ان لوگوں کو لیے چلی جا رہی تھی اور ایک ایک موج پہاڑ کی طرف اٹھ رہی تھی. نوح کا بیٹا، اسکرین چلی گئی ہے.
یہ میرے خیال میں کچھ گلچ ہوا ہے. آپ جو ہے وہ آپ پڑھ سکتے ہیں، میرے خیال میں آواز آ رہی ہے، سب کچھ ہے.
ڈاکٹر صاحب اسکرین چلی گئی ہے نا.
یہ مجھے نہیں پتا کہ یہ کیسے ہوا.
سلائیڈ نظر نہیں آ رہی.
ایک منٹ میں اسکرین شیئر کر دیتا ہوں. جی ہو گئی اسکرین.
جی آ گئی. کشتی ان لوگوں کو لیے چلی جا رہی تھی اور ایک ایک موج پہاڑ کی طرح اٹھ رہی تھی. نوح کا بیٹا دور فاصلے پر تھا. نوح علیہ السلام نے پکار کر کہا، بیٹا ہمارے ساتھ سوار ہو جاؤ، کافروں کے ساتھ نہ رہو. اس نے پلٹ کر جواب دیا، میں ابھی ایک پہاڑ پر چڑھا جاتا ہوں جو مجھے پانی سے بچا لے گا. نوح علیہ السلام نے کہا، آج کوئی چیز اللہ کے حکم سے بچانے والی نہیں ہے سوائے اس کے کہ اللہ ہی کسی پر رحم فرمائے. اتنے میں ایک موج دونوں کے درمیان حائل ہو گئی اور وہ بھی ڈوبنے والوں میں شامل.
جزاک اللہ خیرن. یہ اب حضرت نوح علیہ السلام کے لیے بڑا مشکل وقت ہے، اور حضرت نوح علیہ السلام کی آپ دیکھیں گے ان کی ایک طرح سے ان کی وفاداری کا جو ہے وہ امتحان بھی ہے کہ بیٹا جو ہے وہ ایمان لانے والوں میں نہیں ہے، اور بیٹے کو آخری کوشش جو انہوں نے جو ہے وہ کر دیکھی ہے بیٹے کو بچانے کے لیے، انہوں نے جو ہے وہ دعوت دی ہے بیٹے کو، لیکن پھر جو ہے وہ بیٹا نہیں مانا. تو ان کی ایک طرح سے حضرت نوح علیہ السلام کا جو ہے وہ امتحان ہے یہ، اور یہ صورتحال بڑی ہی دل دہلانے دینے والی ہے. تو جو ہے یہ کشتی چلی جا رہی ہے، کشتی کی دائیں بائیں بڑی خوفناک قسم کی موجیں جو ہے اٹھ رہی ہیں، بلند پہاڑوں بلند و بالا پہاڑ کی طرح، جیسے قرآن نے کہا کہ موجیں ایسے تھیں جیسے پہاڑ تھیں، اور یہ دھاڑتی ہوئی تند و تیز موجیں جو ہے یہ پانی کے جو ہے کشتی کے ارد گرد دائیں بائیں سے گزرتی تھی، اور کشتی ان سب کو لے کے اور چیرتی ہوئی پانی کو آگے جو ہے بڑھ رہی تھی. تو اس کشتی میں نہ تو کوئی بادبان تھا، نہ کوئی مشینی قوت، نہ کوئی موٹر تھی، نہ کوئی چپو تھے اس کے اندر، اور اس کو محفوظ رکھنے والی، منزل کی طرف لے جانے والی ذات جو تھی وہ اللہ صرف اللہ کی تھی جس کے حکم سے یہ طوفان اٹھا تھا. اور اس حالت عین حالت کے اندر جبکہ جو ہے وہ قوم کے بیشتر افراد ان کو تو یہ یقین ہی نہیں تھا کہ کبھی کچھ جو ہے پانی آئے گا, کشتی یہ جو نوح علیہ السلام کی کشتی کا تو الٹا مذاق اڑایا کرتے تھے, ان کے پاس بچاؤ کا تو کوئی سامان تھا ہی نہیں, اور اگر ہوتا بھی تو یہ وہ نہیں تھا کہ جو جو ہے کسی کو یہ طوفان جو ہے وہ مہلت دیتا کسی کو بچنے کی. تو پھر جو ہے وہ حضرت نوح علیہ السلام کو جب اپنا بیٹا پہاڑ پہ کے دامن میں الگ ایک جگہ پہ کھڑا نظر آیا اور اس کا انجام بھی نظر آیا, تو پھر نوح علیہ السلام نے جو ہے وہ دعا کی, اور یہ ان کی وفاداری کا ظاہر ہے ایک آخری امتحان بھی تھا. حضرت نوح علیہ السلام نے اللہ تعالیٰ کے اولو العزم پیغمبروں میں سے رسولوں میں سے انہوں نے جو ہے وہ دعوت کی وہ مثال قائم کی کہ شاید اس کے بعد جو ہے اس طرح کی عظیمت کا راستہ جو ہے وہ آپ نے 950 برس تک شدید ابتلاء اور آزمائشوں اور مصیبتوں اور پریشانیوں کے دور کے اندر جو ہے یہ دعوت پہنچائی. لیکن ظاہر ہے یہ آپ ہی ایک انسان تھے اور شفقت پدری کے باعث آپ کو بھی جو ہے دل بھر آیا کہ بیٹے کی موت کو اور بیٹے کو سمندروں اور موجوں کی نظر ہوتا نہیں دیکھنا چاہتے تھے, تو بیٹے کو پہلے جو ہے آپ نے یہ تلقین کی کہ تم بھی جو ہے کشتی پہ آ جاؤ. تو آپ تمام اس سے پہلے کے جو امتحان تھے ان میں بھی ثابت قدم رہے, اور تمام پیغمبروں کو جو ہے ان سے گزارا جاتا ہے, نوح علیہ السلام کو بھی ان سے گزارا گیا کہ اپنی اولاد کو خود جو ہے ڈوبنے کا مقام ہے اور ڈوب رہی ہے اولاد اور اس کو سامنے دیکھے. تو یہ جو دعوت کا اور حق کا جو راستہ ہے یہ بڑا مشکل ہوتا ہے تمام دائن کے لیے, اور وہ دائن بھی جو ہے وہ اس میں سے گزرتے ہیں اور تبھی تو اتنے بلند جو ہے مرتبے پاتے ہیں. اور یہ تو ایسا ہی ہے جیسے شاعر نے کہا ہے کہ یہ مقام ہے, یہ ایسا ہی ہے جیسے شہادت کے الفت میں قدم رکھنا ہے, اور بالکل ایسا ہی ہوتا ہے. آپ نے بیٹے کو پکارا کہ یہ اس قوم کے بڑے بڑے متمردین جو تھے اور بڑے بڑے جو ایلیٹ تھے اور بڑے بڑے مترفین تھے, یہ سارے کے سارے اب اس طوفان کی نظر ہو گئے ہیں, تو آج جو عافیت اور رحمت ہے وہ اس کشتی میں اور کشتی والوں کے ساتھ ہے, تو اس کشتی میں سوار ہو جا, اور آج اللہ تعالیٰ کی رحمت اس کشتی کے ساتھ مخصوص ہے. تو یہ ایک بگڑا ہوا بیٹا تھا, اس نے بڑی رعونت سے کہا, آپ کی دعوت کو جو ہے مسترد کر دیا تھا, ایمان نہیں لایا تھا, تو کہا کہ میں کشتی میں سوار نہیں ہوں گا, یہ سامنے بلند بالا پہاڑ ہے, میں ان میں سے کسی پہ چڑھ جاؤں گا اور میں غرق ہونے سے بچ جاؤں گا. تو آپ نے پھر بڑی دربندی سے پھر فرمایا کہ یہ طوفان اللہ کا امر ہے, یہ اللہ تعالیٰ کا حکم ہے, پہاڑ تو میں اسے نہیں بچا سکے گا. آپ نے بڑی یقین اور کنویکشن کے ساتھ بتایا, اور یہ بالکل ایسا آپ کو پتا تھا کہ یہ اللہ تعالیٰ کا عذاب ہے اور یہ اللہ تعالیٰ کا امر ہے, اس سے کوئی نہیں بچ سکے گا, اور بچے گا وہی جسے اللہ رحم کرے, اور جو جس نے اللہ کی بندگی اور رسول کی دعوت اور رسالت کا اقرار کیا اسی وہی آج بچ سکے گا. تو اللہ کا قانون ہے کہ عذاب آ جانے کے بعد جو عذاب کے مستحق ہو چکے ہیں پھر ان میں سے کسی کو ان کے لیے کوئی گلو خاصی نہیں ہے. تو اس ہولناک المیے کا آخری منظر جو ہے وہ سامنے قرآن نے اس آخری منظر کی منظر کشی کی ہے. یہ مکالمہ ہو رہا تھا کہ ایک بہت بڑی لہر اٹھی اور باپ بیٹے کے درمیان میں حائل ہو گئی, اور بیٹا جو ہے ڈوبنے والوں میں سے ہو گیا, اور ایک نافرمان قوم پھر اپنے انجام کو پہنچ گئی, اور جو ایمان والے تھے اور فرمانبردار تھے اور اللہ تعالیٰ کے مطیع تھے وہ بچا لیے گئے, اور یہ زمین جو ہے نافرمانی کے کانٹوں سے بالکل مکمل طور پر صفا کر دی گئی. اچھا, یہ بڑی حیران کن بات ہے کہ تورات میں اس قصے کے اہم ترین جو جو یہ جو سبق اس قصے کا سب سے اہم ترین سبق ہے, جو کہ سبق کا آموز حصہ ہے, یعنی باپ اور بیٹے کی گفتگو اور بیٹے کی غرقابی کے ذکر سے بالکل خالی ہے. یعنی قرآن نے تو اس کو خاص طور پر آپ دیکھیں کہ بالخصوص اس کا ذکر فرمایا ہے, لیکن جو ہے وہ بائبل کے اندر جو ہے تورات کے اندر بائبل کا وہ حصہ جو اولڈ ٹیسٹامنٹ ہے جسے کہتے ہیں تورات, وہ اس کے اندر جو ہے اس قصے کا کوئی خاص طور پہ الگ جو ہے وہ ذکر نہیں ہے. اور یہ مسلمانوں کو اور ایمان والوں کو بتایا گیا کہ وہ لوگ جو ہے خاص طور پر جان لے کہ اللہ تعالیٰ کا قانون اتنا بے لاگ ہے کہ نوح علیہ السلام جیسے اول العزم پیغمبر کا بیٹا بھی اگر نافرمان ہوگا تو اس کی گردن عین باپ کے سامنے اللہ تعالیٰ دبا دیتا ہے اور اس کو مار دیتا ہے. تاباں دیگر چی رسد کے یہ جو میں اور آپ ہیں ہمہ شمار جو ہے کس شمار کے اندر ہیں, ہم کس شمار, یا دوسرے لوگ جو اس پہ کہتے ہیں کہ ہم نے فلاں कास्ता जो है स्थान पकड़ रखा है, और फलां के उस्ताद वाबस्ता है, फलां के वाबस्ता है। तो ये जो है बात अच्छी तरह फिर लोगों को जो है समझ लेनी चाहिए। वकीला और कहा गया, ये पैसे वायस है, कीला और कहा गया, या अर्दो ए अर्द ए जमीन जो है, यानी ए जमीन यानी ये हुक्म जो है अल्लाह ताला ने दिया, ये जेहन में रहे कि किसने कहा, फिर कहा अल्लाह ताला ने कहा। इबलाई माँ का अपने पानी को समेट ले, अपने पानी को निगल जा। ये जो बला जबलाओ बलान जो है ये इसे ये जो है इम्पेरेटिव है, इबलाई जो है तो ये निगलना, किसी चीज को चबाए बगैर निगल जाना, किसी जो ऐसे सॉल्विंग जो होती है जैसे गल्पिंग ऑफ वाटर जैसे वो है। तो वो अच्छा, ये लफ्ज़ कुरान मजीद में एक ही जगह इस्तेमाल हुआ है और उर्दू में इस्तेमाल नहीं होता। तो जैसे हम कहते हैं कि जो लफ्ज़ उर्दू में इस्तेमाल नहीं होते कुरान मजीद में भी वो बहुत ही रेयर यूज होते हैं, और उसका रेयर यूज है कुरान मजीद में, इसी जगह पे आया है ये लफ्ज़, या इसका डेरिवेटिव भी कोई नहीं आया कुरान में। और या समाओ और ए आसमान, यानी यही वही हुक्म है आसमान के लिए भी है। अकल ही जो है थम जा। ये कला वो बला है, उसका मादा, ये इसका मादा कला है, और इससे बाब अफआल फोर्थ अकला युकल इकलान, थम जा रुक जाना, ये भी इसी तरह इसी मकाम पे कुरान मजीद में इस्तेमाल हुआ है। तो ये भी जो उर्दू में इस्तेमाल नहीं होता, ये भी बहुत ही रेयर वर्ड है कुरान में जो यूज हुआ है, थम जाना रुक जाना। वगैद अल माओ सॉरी वगैद अल माओ, और कम हो गया उतर गया पानी जो है, ये गादा यगीद गैदन जजब होना, नीचे उतरना खुश्क हो जाना, उसके लिए इस्तेमाल होता है पानी के लिए, पानी खुश्क हो गया। वो कुदी अल अम्र और अम्र जो है फैसला चुका दिया गया, तो कुदिया ये जो है कुदिया ये जो कजा होता है फैसला, उसी से कुदिया फैसला चुका दिया गया जो है, फैसला कर देना। और इसका मतलब है पूरा करना भी होता है, कोई चीज अगर पूरी कर दी है तो जो है वो कजा है। जैसे कजा नमाज होती है, उसका ये मतलब नहीं होगा कि मिस हो गई उसका, एक जो है आम तौर पे उसका आम मफहूम तो यही है कि जो है वो नमाज जो है वो चूक गई है, कजा हो गई है, मिस हो गई है, उसको हम कजा कहते हैं। कजा का मतलब पूरा होना होता है, मतलब उसका इसलिए उसको कजा कहते हैं कि नमाज की उस नमाज का जो वक्त था वो पूरा हो गया है और अब जो है दूसरी नमाज का वक्त शुरू हो चुका है। वस्तवत और इस्तवा, ये जो लफ्ज है ये असल में इस्तवा है, ताए ता जो है तानीस का है, मुअन्नस का है, फेमिनिन का है, कि इसका मतलब है कि आगे कोई चीज ऐसे जो जिक्र हो रहा है जो है वो, या जिसको रेफर करिए जिस चीज को, वो मुअन्नस है। अब जाहिर है ये जो है वो उसको मुअन्नस उसको किश्ती को वो रेफर कर रही है। वस्तवत और ठहर गई, मुतमक्किन हो गई। इस्तवा जो है लफ्ज हम पढ़ते चले, उर्दू में भी है इस्तवा, यस्तवी इस्तवान, ठहर जाना, इस्तकरार पकड़ना। वो उसने इस्तकरार पकड़ा यानी किश्ती ने, अलल अलल जूदी, जूदी के ऊपर, जूदी पहाड़ के ऊपर जो है जा ठहरी। जूदी जो है ये पहाड़ी सिलसिला है, ये कोह अरारात का हिस्सा है जो तुर्की और शाम की सरहद से मुतसल इलाका है, और इराक के भी बहुत ही करीब है, इराक के साथ भी है, तो वो हिस्सा है। ये वहां पे जो है ये ठहरी किश्ती। वकीला और कहा गया, वो दलिल कौमिल जालिमीन, बहुत बईद हो गई, दूर हो गई, दफा हो गई। लिल कौमिल जालिमीन, जालमों की कौम जो है, जालमों की कौम जो है वो दूर हुई। बहुत का मतलब है दूर होना, और आपको पता है बईद उसी से लफ्ज निकला हुआ है दूर, और इसकी जिद जो है वो करीब है, करीब और दूर होना, तो दूर हुई, दफा हुई जो है कौम। और जाहिर ये जो है बड़ी नेगेटिव मानी के अंदर, यानी यहाँ पे लानत के मानों में इस्तेमाल हुआ है, उलमा ने लिखा है कि इसका बहुत मतलब है कि दूर हो गई अल्लाह ताला की रहमत से, जाहिर इस पे अजाब नाज़िल ठहरा। इसका तर्जुमा पढ़ने साथी,
हुक्म हुआ ऐ जमीन अपना सारा पानी निगल जा और ऐ आसमान रुक जा। चुनाचा पानी जमीन में बैठ गया, फैसला चुका दिया गया, कश्ती जूदी पर टिक गई और कह दिया गया कि दूर हुई जालमों की कौम।
जज़ाकअल्लाह। अब जमीन व आसमान से खिताब फरमाया अल्लाह ताला ने, और उलमा फसरीन ने इस आयत करीमा को कुरान की फसीर तरीन और बलीग तरीन आयात में से शुमार किया, बल्कि किसी कुछ ने कहा है कि ये آیت قرآن پاک کی فصیح ترین اور بلیغ ترین آیت ہے. اب ظاہر ہے ہم چونکہ اہل زبان نہیں ہیں تو ہم ظاہر ہے اس کے فصیح ہونے میں اور اس کے بلیغ ہونے میں اور اس کے کمپریہنسو ہونے میں ظاہر ہے ہم اس کا جو ہے وہ ٹیسٹ نہیں جو ہے اس کو ہم وہ محسوس کر سکتے کہ ظاہر اہل زبان ہی کر سکتے. یہ ان کے علماء کے خیال میں یہ جو آیت کے الفاظ کا جو نظم و نسق ہے جس طریقے سے آئے, جو ترنم اور ترتیل ہے الفاظ کی, آیت کے اندر جو اسرار و نکات ہیں, اس کی جو معنوی اور لفظی خوبیاں ہیں بڑی حیران کن ہیں, اور اس وجہ سے جو ہے یہ اس کے ساتھ بہت بڑی اس آیت کے اوپر, اس کی بلاغت کے اوپر بہت بڑا بہت کچھ لکھا گیا تاریخ کے اندر, اور بڑی بڑی کتابیں جو ہے اس پہ لکھی گئی ہیں, اور تمام حتیٰ کہ جو عرب کے بڑے بڑے لوگ تھے جنہوں نے قرآن پاک کا چیلنج بھی قبول لیا گیا, تو انہوں نے چیلنج کو اس آیت کے بعد کہا چھوڑ دیا کہ یہ آیت یعنی یہ جو بلاغت ہے قرآن پاک کی, یہ جو فصاحت ہے, اس کے بعد جو ہے کسی انسان کے بس میں نہیں ہے کہ کوئی جو ہے اس کلام کا مقابلہ کر سکے, تو یہ ریکارڈڈ ہے. یہ ایک سرکش قوم کی داستان کا اختتام ہے, اور اس کی لفظی تصویر ہے جو تصویر کشی کی گئی ہے جو ہے لفظی لفظوں سے یہاں پہ قرآن مجید میں, اور عذاب الہی کے خاتمے کا ایک عجیب و غریب منظر جو ہے پیش کیا گیا ہے. پانی کی ٹھاٹھے مارتی ہوئی لہریں تمام جگہوں پہ ہیں, پانی ہر جگہ پہ چھایا ہوا ہے, اور جو ہے وہ لوگوں نے تو یہ سمجھا وہاں پہ جو سرکش قوم تھی کہ یہ بڑا معمولی سی بارش ہے, لیکن اور وہ اونچی جگہوں پہ جو پناہ گزین ہو گئے, لیکن ظاہر ہے یہ اللہ تعالیٰ کا امر تھا, عذاب تھا, وہ ساری جگہیں اور پہاڑ پانی کے نیچے جو ہے چھپ گئے. پانی اور ہوا کے اس طوفان نے پھر جو ہے منشا الہی کو پورا کر دیا, اور منشا الہی کیا تھا؟ یہ ساری کی ساری سرکش قوم جو ہے یہ ساری کی ساری ڈوب کے ہلاک ہو جائے, اور تمام اہل زمین پھر ڈوب گئے, اور کوئی کافر زندہ نہ رہا, اور آسمان کو حکم ہوا کہ اب تو تھم جا, اور زمین کو حکم ملا کہ اب پانی اپنے اندر جذب کر لے. زمین و آسمان اپنے مالک کا حکم بجا لائے. یقینی طور پر جیسے میں نے ہم نے پہلے بھی پڑھا تھا کہ اللہ تعالیٰ کے لشکروں میں سے یہ اس کے چند ایک لشکری ہیں, اور اللہ تعالیٰ جب جیسے چاہتا ہے ان کو حکم دیتا ہے, اور وہ اطاعت قبول کرتے ہیں, اور وہ من و عن جو ہے وہ اس کو اس پہ جو ہے اس کو بجا لاتے ہیں, اور اس کی کوئی نافرمانی نہیں کرتے. طوفان تھم گیا, پانی تہ نشین ہو گیا, زمین کے اندر چلا گیا, زمین خشک ہو گئی, ہر طرف سکون اور سکوت چھا گیا, اور کشتی جو ہے پہاڑ کے اوپر ٹھہر گئی. اب کفر اپنے انجام کو پہنچا, اہل ایمان بچا لیے گئے, اور اللہ تعالیٰ نے فرمایا کہ دور ہوئی ظالموں کی قوم, یہ اظہار نفرت اور لعنت کا جملہ ہے. یعنی دوسرے لفظوں میں یوں کہا جس خس کم جہاں پاک, اب سارے کے سارے جو ہے وہ کافر اور اللہ تعالیٰ کے سرکش جو ہے وہ سب ختم ہو گئے اس دنیا سے, اور صرف ایمان والے جو بچے. اللہ تعالیٰ کی نگاہ میں سب سے قابل نفرت چیز جو ہے وہ کفر اور شرک ہے. یعنی آپ کہہ رہے ہو کہ کیوں لعنت کا اظہار کیا گیا اس قوم کے اوپر, کہ یہ جو کفر اور شرک ہے اور اللہ تعالیٰ سے یعنی بغاوت اور اس کی نافرمانی ہے جو ہے اس کے مقابلے میں ڈٹ کے کھڑے ہو جانا, تو یہ بغاوت ہے. یہ وہ جرائم ہے کہ اگر کوئی بھی قوم ان جرائم کو کے اندر مبتلا ہوتی ہے اور اپنی حدود کو پار کرتی ہے, تو پھر اللہ تعالیٰ کا پھر فیصلہ آ جاتا ہے, وہ قوم زمین پہ رہنے کے قابل نہیں ہوتی, اور انہیں نسیہ منسیہ کر دیا جاتا ہے, انہیں پھر قصہ ماضی جو ہے بنا دیا جاتا ہے. وَنَادَى نُوحٌ, اور پکارا نوح نے رَبَّهُ, اپنے رب کو. اب نوح علیہ السلام نے اپنے رب کو پکارا, یہ زمانی ترتیب کے لحاظ سے تو نہیں ہے, لیکن جو ہے یہ ہم اس کی طرف آتے ہیں, یہ ایک پہلے کی بات ہے جو ابھی جس کا تذکرہ بعد میں آیا ہے. نادا پکارنے کے لیے, ندا اردو میں اللہ استعمال ہوتا ہے. فقالا, تو اس نے کہا کہ نوح علیہ السلام, ربی, اے میرے رب, یہ ربی ہے اصل میں, تو یا جو ہے وہ معذوف ہو گیا, رب, اے رب, انا بے شک, ابنی, ملا کے پڑھیں گے تو نبنی پڑھیں گے, اور ویسے ابنی, میرا, بے شک میرا بیٹا, من اہلی, اہل جو ہے گھر والے, اہلی میرے گھر والے, وہ میرے گھر والوں میں سے ہے جو ہے. اور ابن جو ہے وہ بیٹے کے لیے, سلبی بیٹے کے لیے استعمال ہوتا ہے, لیکن سلبی بیٹے, اور اس کی جمع ابنا اور بھی آتی ہے, اور بنون بھی آتی ہے, دونوں اس کی جو ہے قرآن مجید میں استعمال. اس کی تصغیر جیسے میں نے ابھی بتایا تھا, بنیا آتی ہے, اور بنت جو ابھی اسی سے نکلے وہی بھی لفظ بیٹی کے لیے استعمال ہوتا ہے, لیکن اس کا اطلاق محض سلبی بیٹے پہ نہیں ہوتا, بلکہ اس سے پہلے جتنے جو ہے وہ لوگ جو ہے بعد میں آنے والے ہوتے ہیں نسلیں, ان سب پہ اس کا اطلاق ہوتا ہے, قوم پہ ہوتا ہے, یہ سب پہ ہوتا ہے, تو قوم کے بیٹوں پہ ہوتا ہے, سب پہ ہوتا ہے, لازمی نہیں ہے लेकिन सुलभी पे भी होता है, यहाँ पे सुलभी बेटे पे इसका तलाक हुआ है। वह इन्ना, और बेशक वादा का, आपका वादा अलहक हक है, सच है। वह अंत अहकमुल हाकिमीन, और आप सबसे ज्यादा बेहतर फैसला करने वालों में सबसे बेहतर है। जो जो देखें, ये अहकमुल हाकिमीन है, हाकिमीन हाकिम की जमा है, हाकिम का मतलब होता है फैसला करने वाला, और अहकम है सबसे बेहतर फैसला करने वाला, सबसे अच्छा फैसला करने वाला। काला या नूह, तो अल्लाह ताला ने फरमाया, काला अल्लाह ताला ने फरमाया, या नूह, ए नूह, इन्नहू, बेशक वो। अब देखिए हर जगह पे इन्ना 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 क्या आई है, इन्हीं अल्लाह ताला ने यकीनी बिल्कुल उसके अंदाज के अंदर में फरमाया, यानी यकीन के साथ तुम इस बात पे यकीन कर लो, ये बात बिल्कुल हक और सच है, ऐसा ही है, हकीकत ऐसी ही है। इन्नहू, बेशक वो, लैसा नहीं है, मिन अहले का, तेरे अहल में से नहीं है, वो तेरे घर वालों में से नहीं। इन्नहू, बेशक वो, अमलुन, वो एक अमल है, गैर साले, गैर साले, एक गैर साले अमर है, अमल है, गैर साले जो है, साले नहीं है, जो बिगड़ा हुआ अमल है। यानी तर्जमे में लोगों ने यहाँ पे मुतरजमी ने किया है, वो तो एक बिगड़ा हुआ अमल है, यानी उसके अमाल जो है वो गैर साले हैं, उसके अमाल जो है बड़े फसादी हैं, वो तो एक फसादी है। सरता पा अमले बद है, ये तर्जमा किया है बाज लोगों ने, साहेब अमाल फासदा है, उसके अमाल जो है फासदा है। फला तसअलनी, ये जो तसअलनी है जो है, लेकिन जो है नहीं की वजह से, यानी अमर और नहीं दोनों में जो है, फिर ये जो आखिरी मुजसरिया है फिर वो गिर गया है, नून जो है, फला पस नहीं, तसअलनी, तू सवाल कर मुझसे, माँ उसका, उस चीज का मुझसे सवाल ना कर, लैसा नहीं है, लका तुझको, बिही इल्म, जिसका इल्म, तुझको जिसका इल्म नहीं है उसका मुझसे सवाल ना कर। इन्नी आ इन्नी, बेशक मैं, अल्लाह ताला ने फरमाया, बेशक मैं आएजो का, आएजो, मैं तुझे जो है वाज करता हूँ, नसीहत करता हूँ, का तुझको, अन के, मैं तुझे नसीहत करता हूँ। ये आएजो जो है, पहला अलफ आएजो में अलफ जो है, पहला तो फर्स्ट पर्सन का है, मैं का, यानी अल्लाह ताला फरमा रहा है आएजो, मैं तुझे वाज करता हूँ। आगे जो वर्ब है इसका, वाजा या आएजो, वाज नसीहत करना उर्दू में इस्तेमाल होता है। अन के तकून, तू हो जाए, मिनल जाहिलीन, जाहिलों में से तू हो जाए। अब ये जो लफ्ज जाहिल है, ये बहुत जहां पे थोड़ा सा खटकता है कि अल्लाह ताला ने क्या नूह अलैहिस्सलाम को जाहिल करार दिया है। असल में जाहिल का जो मारूफ मानी है उर्दू के अंदर, वो तो वो एक मानी होते हैं, वो अरबी के अंदर भी होते हैं, जो जो ना वाकिफ हो, इल्म जो ना रखता हो, तो वो इल्म के मुकाबले में जो है वो जो है। और दूसरा जो है ये लफ्ज इस्तेमाल होता है हिल्म के मुकाबले में भी आता है, यानी इल्म के मुकाबले में भी आता है जिसके पास इल्म ना हो, या जो इल्म का मुजाहरा ना करे, और हिल्म के मुकाबले में भी आता है, यानी जिसके पास हिल्म ना हो, या जो हिल्म का मुकाबला है, जिसने हिल्म को छोड़ दिया हो, तो वो भी उसके लिए भी होता है। तो हिल्म के मुकाबले में क्या है कि जब इंसान जज्बात से मगलूब होकर, यानी इंसान बिल्कुल जो जो जज्बात है, जो मोशंस है, ओवरवेल्म हो जाए इंसान के ऊपर, तो वो हिल्म का रिश्ता छोड़ दे, उसके हाथ से छूट जाए, तो उस वक्त भी जाहलीन का, जाहल का लफ्ज इस्तेमाल होता है, यानी ये। लेकिन उर्दू में चूंकि इसका ये जो इस्तेमाल है ये मारूफ नहीं है, इसलिए ये जो लफ्ज है, ये जो फर्क है अरबी और उर्दू मानी का, जिन अल्फाज में जहां जहां पे है उसको नोट कर लिया करें। पाला, ये नूह अलैहिस्सलाम ने कहा, रब्बी, ऐ मेरे रब, इन्नी आऊजो बेका, इन्नी, बेशक मैं आऊजो, पनाह मांगता हूँ, बेका तेरे साथ, यानी मैं तेरी पनाह तलब करता हूँ। ये लफ्ज वही है, आउज बिल्लाह मिन शैतान रजीम, जिससे हम कहते हैं आजा, यऊजो, औजन, पनाह मांगना। और औजा जो होता है वो हर वो चीज जिसके जरिए से किसी नुकसानदेह चीज से पनाह हासिल की जाए, वो औजा है। इसी वजह से उर्दू में इसको औज बिल्लाह मिन शैतान रजीम, बिस्मिल्लाह, औज बिल्लाह मिन शैतान रजीम को तअव्वुज़ भी कहते हैं, औजा भी कहते हैं अरबी के अंदर, और हम तअव्वुज़ भी कहते हैं, तावीज़ भी इसी से निकले हुआ लफ्ज है। तावीज हम समझते हैं, या जो भी लोग पहनते हैं तो वो समझते हैं कि ये हमें किसी चीज से, या बलियात वगैरह से बचा लेगा, तो ये जो है तावीज भी है। और माज अल्लाह हम कहते हैं, हम कहते हैं अल्लाह बचाए, कोई ऐसी बात हमारे मुंह से निकल जाए तो हम कहते हैं माज अल्लाह, अल्लाह ताला हमें महफूज रखे, अल्लाह ताला हमें बचाए। अन असअलो का, कि अन असअलो, अन असअला का, कि मैं सवाल करूं तुझसे, मैं इस बात से पनाह चाहता हूं कि मैं तुझसे सवाल करूं, मा लैसा नहीं है जिसका, ली मुझे, भी ही इल्म, कोई इल्म, मैं उस बात का सवाल करूं तुझसे जिसका नहीं है कुएं, वह इल्ला और नहीं है किया, यानी अगर नहीं किया, वह इल्ला जो है वो ये इन और ला है, और अगर नहीं, यानी इल्ला जो है ये इन और ला का जो है ये मुरक्कब है, इसको जब ये इन और ला इकट्ठे हैं तो फिर इल्ला लिख दिया जाता है, और अगर नहीं किया तगफिर ली, तूने हमें माफ माफ नहीं किया, वह तरहमनी और रहम ना फरमाया, अकुन तो मैं हो जाऊंगा मिनल खासिरीन खसारा पाने वालों में से, इसका तर्जुमा पढ़ दी।
नूह अलैहिस्सलाम ने अपने रब को पुकारा, कहा, ए रब, मेरा बेटा मेरे घर वालों में से है और तेरा वादा सच्चा है और तू सब हाकमों से बड़ा और बेहतर हाकिम है। जवाब में इरशाद हुआ, ए नूह, वो तेरे घर वालों में से नहीं है, वो तो एक बिगड़ा हुआ काम है, लिहाजा तू इस बात की मुझसे दरख्वास्त न कर जिसकी हकीकत तू नहीं जानता। मैं तुझे नसीहत करता हूँ कि अपने आप को जाहिलों की तरह ना बना ले। नूह अलैहिस्सलाम ने फौरन अर्ज किया, ए मेरे रब, मैं तेरी पनाह मांगता हूँ इस चीज से, इससे कि वो चीज तुझसे मांगू जिसका मुझे इल्म नहीं, अगर तूने मुझे माफ ना किया और रहम ना फरमाया तो मैं बर्बाद हो जाऊंगा।
जजाकल्लाह खैर। अब आप देखें कि ये जो क्रोनोलॉजिकल ऑर्डर के अंदर तो ये चीज जो है नहीं होनी चाहिए, तो पहले बात बात की पहले की चीज है जो नूह अलैहिस्सलाम ने कहा कि आप बेटे के बारे में कह रहे हैं, बेटे के बारे में जो है अल्लाह ताला से दरख्वास्त कर रहे हैं, और जो भी नूह अलैहिस्सलाम की शफकत पदरी थी उससे जो है वो अपने बेटे के मुतल उसको बुरुएकार लाते हुए बेटे के मुतल सवाल कर रहे हैं, तो ये बात जो है समझने की है कि ये अब इससे पिछली आयत के अंदर तो जिक्र आया है कि उनका बेटा भी गर्क हो गया, कौम भी गर्क हो गई, पानी को भी हुक्म मिल गया कि जो है उतर जा जमीन के ऊपर, तो अब जो है ये बाद में जो है ये सारी चीजें हो गई, तो इस मकाल में का हजरत नूह अलैहिस्सलाम की दरखास्त का अब ये कौन सा मकाम है, तो ये जो है बात भी जान लेनी चाहिए। नूह अलैहिस्सलाम ने बेटे के लिए जो सवाल किया, ये सवाल जवाब जो मकालमा है ये मकालमा कह ले, अल्लाह उन्होंने दुआ की और जो है सवाल किया, तो जवाब में अल्लाह ताला ने वही के जरिए से जो भी उन्हें बताया, तो मकालमा बराह रास्त तो नहीं लेकिन जो भी है इसे आप सवाल जवाब कह सकते हैं, तो जमानी तरतीब के हिसाब से तो उस वक्त हुआ होगा जब आप अलैहिस्सलाम ने अपने बेटे को डूबते देखा, और उसी वक्त जो है फिर आपने बेटे को डूबते देखे हुए अल्लाह ताला से दुआ की कि अल्लाह मेरा बेटा जो है वो मेरे अहल में से, और आपने वादा किया है जो है कि मेरे घर वालों को इजाजत दी है कि वो भी किश्ती के अंदर सवार हो जाएं, तो जो है ये बात तो उस वक्त हुई होगी, तो फिर जो है इसका जिक्र इस वक्त क्यों किया गया जब तुम को हलाक हो गई, बता दिया गया सैलाब भी थम गया, तो ये इसकी क्या वजह हो सकती है? तो मुफस्सिरीन ने इसकी एक वजह जो बताई है, बहुत सारी वजूहत जो है दो तीन तो मशहूर है लेकिन एक वजह जो है वो बलागत कलाम बताई है, कि वजह यह है कि ये चीज तो हो गई सारी की सारी तय हो गई और वाकया भी हो गया, लेकिन इसका जो जिक्र हुआ है इस जिक्र को अल्लाह ताला ने मौखर कर दिया है, यानी अल्लाह ताला की निगाह में जो है ये शख्स जो नूह अलैहिस्सलाम का बेटा था ये ऐसा नाहंजार और नाबकार शख्स था कि जब तक अल्लाह ताला ने इसको गर्क नहीं कर लिया इसके बारे में नूह अलैहिस्सलाम की दुआ को जेरे बहस लाना पसंद नहीं फरमाया, और उसका तذکرہ जो है बहुत ही एक मबहूज शख्स के तौर पे जो है वो किया है, और इस गजब की जो है यानी वजह भी जाहिर है कि दुनिया में, अच्छा इसकी दूसरी वजूहत जो है क्या है, यानी एक तो ये वजह उलमा ने बयान की बलागत है कि अल्लाह ताला ने नहीं चाहा कि इसका जिक्र जो है उस वक्त तक किया जाए जब तक उसके गर्क होने की बात ना बता दी जाए, और इसको बाद में एक यानी ये, और दूसरी वजूहत ये कि हजरत बाज लोगों ने लिखा है कि देखे हजरत जो है वो एक वजह लिखी है कि हजरत नूह अलैहिस्सलाम भी चूंकि इंसान थे और उन्होंने शफकत पदरी से जो है वो के तहत एक इंसान के जो जज्बात होते हैं जो है अपने औलाद के बारे में उन्हीं से मगलूब होकर हजरत अल्लाह ताला से दुआ फरमाई, और दूसरी वजह ये भी लिखी है कि हजरत नूह अलैहिस्सलाम को अभी इल्म नहीं था कि ये जो है वो भी इसी तरह का जो है वो पक्का काफिर है, मुख्तलिफ वजूहत भारत हैं लेकिन, और तीसरी वजह जो है ये बताई है, तो ये ज्यादा शायद जो है वो लगती है बात के जो है शायद ये बात है। अब इस जो अल्लाह ताला ने मबगूज शख्स के तौर पर इसका जो जिक्र फरमाया है तो उसकी वजह जो है गैज अल्लाह ताला के गजब की वजह ये है कि दुनिया में अगर किसी इंसान की सबसे बड़ी खुशबख्ती और सआदत हो सकती है, तो वो यही से हो सकती है कि उसके लिए, उस शख्स के लिए जो है बहुत ये सब चीजें जो है घर की हूं, जैसे रिसालत है और वही है और ईमान है और दावत हक है, रसूल की साफ सुथरी सीरत और किरदार है, सच्चाई है, सब्र इस्तेकामत है, घर में और जिंदगी के अंदर खैर और बरकत है, अल्लाह ताला पर तवक्कुल और भरोसा है, वही का आना जाना है और वही का देखना है और वही का नुजूल है, तो ये सारी चीजें उसके लिए घर की चीजें हूं, और वो उठते बैठते लेटते चलते फिरते अपनी आंखों और कानों और बसीरत और वजदान से इन चीजों का मुजाहरा करे और हर रोज करे, और उसके बाद भी अगर वो इन चीजों को ना पहचाने तो फिर वो, और पैगंबर के घर से शैतान भर कर उठे, तो फिर अल्लाह ताला का ऐसा ही उसके ऊपर जो है वो गजब जो है वो होगा, जैसे यहाँ पे कुरान मजीद में बताया गया। तो हजरत नूह अलैहि सलाम ने बेटे को डूबते देखकर अपने जज्बात से मकलूब होकर जो है अल्लाह ताला से अपने अहल घर वालों के बारे में, जो उसका अल्लाह ताला का वादा था कि तुम जो है वो मेरे घर वालों को जो है कश्ती में बचा लेगा, तो फिर और ये मेरा बेटा भी मेरे अहल में से है और तेरा वादा जो है कि तू मेरे उनको बचा लेगा, तो ये उन्होंने फिर जो है वो दुआ की। तो जवाब क्या दिया, इन्नहु अमलो गैर साले, तो अल्लाह ताला ने फरमाया अगर ये अमले गैर साले जो है ये बहुत ही अहम मकाम है कुरान मजीद का, जहां पे एक बड़े ही जबरदस्त इस्लामी फलसफे की ऊपर जो है रोशनी डाली गई है, और इस्लाम में जो हकीकी ताल्लुक है, रिश्तेदारी और ताल्लुक और रिश्तेदारी की जो बुनियाद है वो बताई गई है कि जो जो इस्लाम में रिश्ते की और हकीकी रिश्ते और ताल्लुक की जो बुनियाद है वो खून नहीं है, वो अखलाकी जो है वो अखलाकियात है, वो अखलाकी और नजरियाती ताल्लुक है, वो जो असल रिश्ता है वो होना चाहिए, कुरान मजीद में यहाँ पे बता दिया गया। और हजरत नूह अलैहिस्सलाम ने जब ये दरख्वास्त पेश की अल्लाह के हुजूर, तो अल्लाह ताला ने फिर इस पे उनकी इसलाह फरमाई और तंबीह भी फरमाई, तो अल्फाज देखें कि अल्फाज जो है वो तंबीह के अल्फाज है कि ये तेरी सुलभ से तो जरूर है लेकिन ये तेरे अहल में से नहीं है, यानी आपको यानी ये बात वाजे कर दी गई है कि दर हकीकत अम्बिया अलैहिस्सलाम जब दुनिया में जब आते हैं तो कराबत और खानदान का एक नया तस्वुर लेके आते हैं, उनके यहाँ ईमान का रिश्ता जो है वो सुलभी रिश्तों से ज्यादा मजबूत होता है, रंग और नस्ल की भी अपनी अहमियत है लेकिन वो तब होती है जब जब ईमान का उसमें इश्तराक भी पाया जाता हो, जब रिश्तेदार जो है वो ईमान वाला हो तब जो है उसमें जो है वो इजाफा भी हो जाता है उस रिश्ते में और उसमें जो है तलुक में, लेकिन असल रिश्ता की बुनियाद जो है वो ईमान और अखलाक है, और अदम ईमान की सूरत में एक मोमिन का एक काफिर से कोई रिश्ता नहीं है, ये वो तसव्वुर है, नया दो कौमी नजरिया है जो अम्बिया अलैहिस्सलाम जो है वो लेके आते हैं। तो अल्लाह ताला का फैसला इस बुनियाद पर नहीं होता कि जो लोग बुजुर्गों की औलाद हैं, किसी हजरत का दामन थामे हुए हैं और किसी को निजात याफ्ता समझ कर जो है वो उनसे जन्नत के टिकट ले रहे हैं और कहेंगे कि हम जन्नत के टिकट इन्हीं से लेंगे, तो जो है ये इस बुनियाद पे नहीं फैसले होते, अल्लाह ताला की निजात का फैसला खालिस्तन अमल और ईमान की बुनियाद पे होता है, ना कि नस्बी और ग्रोहों ताल्लुक की बुनियाद पे होता है, यह मकाम है। और दुनिया में लोग नस्बी रिश्ते को अहमियत देते हैं, अल्लाह ताला के नजदीक किस रिश्ते किस और आखिरत में जो किस रिश्ते की अहमियत होगी वो अखलाकी रिश्ते की अहमियत होगी, और इसलिए तो तूफान नूह आया था कि इंसानों के दरमियान तमाम जो तकसीमात है उसको तोड़कर यानी अखलाकी तकसीम को कायम कर दे। अब देखें कि क्या हुआ है तूफान नूह के अंदर, जो लोग अमले साले वाले से लोग थे जो थोड़े से थे उनको अल्लाह ताला ने अपने इस किश्त बनाई हुई किश्ती के अंदर जो है बैठा लिया बचा लिया, और जो अमले गैर साले थे जो जो दूसरे थे जो जो दो ही कौमें थी एक वो और एक वो, तो उस दूसरे अफराद को जो गैर साले थे और फसाद फिल अर्ध वाले थे उनको तूफान की नजरों तूफान की बेरहम मौजों के हवाले कर दिया, और यही वाकया देखें कि दोबारा कयामत में यही वकूआ होगा, बड़े पैमाने पे होगा और ज्यादा बेहतरीन और कामिल अंदाज के अंदर होगा, कि ईमान वाले जो है एक तरफ हो जाएंगे और जो है वो गैर अमले साले वाले दूसरी तरफ हो जाएंगे। अल्लाह ताला हमें ये इस दुनिया के अंदर भी और आखिरत के अंदर भी हमें अल्लाह ताला ईमान वालों के साथ हमारा हशर फरमाए और हमें अमले गैर साले के साथ जो है उनके अंजाम से हमें महफूज फरमाए। अब इस नजरिए का आप देखें कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने भी इसी को इम्प्लीमेंट किया, और इसका अमली मुजाहरा जो है बेहतरीन अमली मुजाहरा रिजवानुल्लाह कराम जो अजमीन ने जो है बदर के मैदान के अंदर आप सल्लल्लाहु अलैहि वसल्लम की क़यादत में जो है सरंजाम दिया, जब मुसलमानों ने अपने ही करीबी रिश्तेदारों को जो है अपने हाथों तलवारों से जो है वो खत्म किया। हजरत उमर रजी अल्लाह ताला ने अपने मामू को और हजरत मसअब बिन उमैर ने अपने भाई को जब बांध रहे थे तो कहा कि जो है वो बांधने वाले को कहा कि इसको जो है इसको बड़े जोर अच्छी तरह कस के बांधना, इसकी माँ बड़ी अमीर है। तो भाई बड़ा हैरान हुआ और कहा कि उमैर तुम जो है बांधने वाले को, तुम मेरे खून के रिश्ते मेरे भाई हो और बांधने वाले को कह रहे हो कि तुम इसे उधर से बांधे, मेरे भाई बन के मेरे भाई हो के इस तरह के अल्फाज कह रहे हो, तो आपने जो जो इरशाद फरमाया वो इरशाद कुरान मजीद की इस आयत करीमा का मिस्ताक है और इसके बिल्कुल इन्हीं तालीमात के मिस्ताक है। आपने फरमाया मेरा भाई मेरे भाई तुम नहीं हो, मेरा भाई वो है जो तुम्हें कस के बांध रहा है। और हजरत बकर सिद्दीक रजी अल्लाह तआला ने बेटे को कहा कि अगर तुम मेरे सामने आ जाते तो मैं तुम्हें तलवार से जो है तुम्हारी तन जो है वो सर से अलग कर देता। तो ये वो चीज है जो हमें जो है समझनी चाहिए, बताई गई है। नूह अलैहिस्सलाम को अल्लाह ताला ने तंबीह भी की है और तहदीद भी है, इनकी दुआ मंजूर नहीं हुई। तहदीद तो मतलब धमकी होता है और बड़े इस अंदाज में बताया गया कि तुम मुझसे कोई ऐसी बात ना पूछो, कोई ऐसी चीज ना मांगो जिसका तुम्हें इल्म नहीं है। तो नूह अलैहिस्सलाम ने जो है वो यानी कौन सी चीज का इल्म नहीं था, कौन सी चीज को जो है वो जिसकी नसीहत की जा रही है कि तुम इस्लामी रवाबित की जो हकीकत है, इस्लामी रिश्तों की जो हकीकत है, इस्लामी अखुवत की जो माहियत है, उसको समझने में गलती ना करो, जिसका जिक्र अभी पिछली आयत करीमा में आ चुका है। अल्लाह ने जो वादा किया है उसके उसके समझने में गलती ना करो। अल्लाह ने अपना वादा पूरा कर दिया है और जो तुम्हारे अहाली मवाली थे, जो तुम्हारे सारे साथ जो है तुम्हारे बैठने उठने बैठने वाले ईमान लाने वाले सबको अल्लाह ताला निजात दे चुके हैं और यही हकीकत है। अब रसूल की दावत पे लबैक कहने वालों को जो है अल्लाह ताला जमीन में फैलने फूलने का मौका देता है, उस दावत का इनकार करने वालों को तो मिसाल जो है वो बिल्कुल झाड़ झंखाड़ और वीड की सी होती है जिसे खत्म कर दिया जाता है, और या फिर इंसानी जिस्म में उस सड़े हुए उज्व की होता है जिसको कैंसर हो गया, तो फिर क्या होता है कि उसको डॉक्टर जो है वो काट देना अपना फर्ज समझता है। और वो काटते हुए ये बताता है कि ये तुम्हारे जिस्म का हिस्सा तो है लेकिन ये तुम्हारा दुश्मन है, तुम्हारे जिस्म अगर ये रह गया तो ये तुम्हारे पूरे जिस्म को गला देगा, पूरे जिस्म को जो है वो इसमें जहर फैल जाएगा और ये कैंसर हो जाएगा, और उस उसको जो है ये अलग करना ही जो है वो बेहतर होता है। यही बात हजरत नूह अलैहिस्सलाम को जो है वो समझाई गई बताई गई है। और ये तंबीह आमेज बात जो है अल्लाह ताला की तरफ से सुनते ही हजरत नूह अलैहिस्सलाम कांप उठते हैं और फौरी तौर पर अपने अपनी गलती का और जो है वो एहसास हो जाता है और फौरी तौर पर तौबा इस्तगफार करते हैं, और बेटे की जो हतमी निजात है, बेटे की जो मौत है जो है वो अपने इस्तदलाल यानी निजात के लिए जो उन्होंने दरख्वास्त की थी उसके यानी अल्लाह ताला का जवाब सुनने के बाद फैसला फिर अल्लाह ताला पर छोड़ देते हैं और फरमाते हैं कि आप सबसे बेहतरीन फैसला करने वाले हैं और बेटे का होलनाक अंजाम जो है वो कबूल कर लेते हैं। और ये हजरत नूह अलैहिस्सलाम की अखलाकी रफत का एक बहुत बड़ा सबूत है। अब यहाँ मुशरिकीन मक्का को पैगाम दिया गया है कि अल्लाह ताला का इंसाफ जो है वो बेलाग है और उसका फैसला जो है वो दो टोक है। अगर तुमने इस दावत को, इस नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की दावत को अगर तुमने कबूल ना किया तो फिर तुम्हें इब्राहिम अलैहिस्सलाम की नस्बत जो तुम बड़े बड़े दावे करते हो वो नस्बत तुम्हें कोई जो है फायदा ना देगी। अब देख लो कि नूह अलैहिस्सलाम का बेटा सुलभी बेटा जो उनकी सुलभ से हुआ है उसने दावत इस कबूल नहीं किया, उसका क्या अंजाम हुआ ये बात बताइए। अब जो है वो आखिरी बातें जो है यहाँ पे बताई गई इस किसे की कीला या नूह ए नूह कहा गया ए नूह अलैहिस्सलाम एहबित बिसलाम इन मिन्ना उतर जाओ सलाम बिसलाम इन सलामती के साथ मिन्ना हमारी तरफ से यहाबता यहाबे तो हबूतन नीचे उतरना हबूते आदम आदम अलैहिस्सलाम के नीचे उतरना और कोई भी चीज जो है नीचे उतर ऊपर से बुलंदी से नीचे आए तो उसको हबूत कहते हैं हबूते आदम या फिर महबत उतरने की जगह को भी उर्दू में कहते हैं। वह बरकात और दूसरी बात क्या कि बरकात अल्लाह ताला की बरकतें हों अलैका तुम पर यानी तुम सलामती के साथ उतरो और उतर जाओ आप ऊंचाई पे बड़ी बुलंदी पे एक किश्ती ठहरी पहाड़ पे उसे कहा कि आप किश्ती से और पहाड़ से नीचे जमीनी मैदानी इलाकों में उतर जाओ अल्लाह ताला की सलाम के साथ और बरकतों के साथ। वह अला उमिन उमम जो है कौम को कहते हैं ग्रोह को कहते हैं और उन ग्रोहों पर मिन मन है ये मिन उस जो तुम्हारे साथ है वो जो तुम्हारे साथ है वह उमम मुन और वो कौमे और वो गिरोह जी वो गिरोह भी सनुमत सा, वो जो पहले सीन है सीन जबर सा, ये वही अरब इस्तकबाल वाला है, मुस्तकबिल वाला है, अन करीब नून पेश नू जो है हम वाला है, फर्स्ट पर्सन प्लूरल का है, हम मत्ते जो है वो फायदा देंगे जब उनको जो है सामान्य जीस देंगे हम उनको, तो कुछ गिरोह ऐसे भी हैं जिन्हें हम देंगे दुनियावी फायदा सामान्य जीस देंगे, फिर क्या होगा तुम उसके बाद जमस्सो हम उनको छुएगा, मस्सा जो मस्सो छूना हम उनको मिन्ना हमारी तरफ से छुएगा, अजाबुन अलीम एक दर्दनाक अजाब, तिल का आप सबको बताया तिल का ये है वो मिन अम्बा इल गैब खबरें गैब की, ये गैब की खबरें हैं, अम्बा नबा की जो है वो जमा है खबरें के लिए, नूही हा जो नू हम नून पेश नू हम जो है वही करते हैं हा इनको इलाइक आपकी तरफ, मा कुंता नहीं थे आप तालम हा इनके जानने वाले, आप इन बातों को नहीं जानते थे गैब की खबरों को, अंता आप भी वला कौमों का और ना आपकी कौम जानती थी, मिन कबल हाजा इससे कबल इस बात से कबल, फसबिर तो पस सबर कीजिए, इन बेशक अल आकिबतुल लिल मुत्तकीन, आकिबत जो है वो अंजाम कार आखिरकार लिल मुत्तकीन मुत्तकियों का है, यानी अंजाम मुत्तकियों का अंजाम कार जो है बहुत अच्छा है बहुत बेहतर है, इसकी इसके पर
हुक्म हुआ, ए नू उतर जा, हमारी तरफ से सलामती और बरकतें हैं तुझ पर और इन ग्रोहों पर जो तेरे साथ हैं, और कुछ ग्रोह ऐसे हैं जिनको हम कुछ मुद्दत सामान जिंदगी बख्शेंगे, फिर इन्हें हमारी तरफ से दर्दनाक अजाब पहुंचेगा। ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, ये गैब की खबरें हैं जो हम तुम्हारी तरफ वही कर रहे हैं, इससे पहले ना आप इनको जानते थे और ना आपकी कौम, बस सब्र करें, अंजामे कार मुत्तकियों के हक में ही है।
अब जो है किस्से नू जो है यहाँ पे खत्म होता है और तामीर नौ का आगाज जो है होने जा रहा है, तो उस तामीर नौ के बारे में जो है वो बातें बताई गई हैं, पानी जो ज़ाहिर खुश्क हो गया है और जो है वो आप जमीन पे आबाद होने का हुक्म मिला है, और ये एक बिल्कुल नई दुनिया है नई जिंदगी है, आप देखें कि जब किश्ती ठहरी होगी या किश्ती जब पानी नीचे उतरना शुरू होगा तो देखें कि सब लोगों के जहन में होगा कि आपको कुछ भी नहीं है इस दुनिया के ऊपर, आप मतलब कुछ भी ना कुछ घर बचा है ना कुछ जो है शहर बचे हैं, जिंदगी के बिल्कुल जो है शुरू आगाज जो है बिल्कुल इब्तदाइयत से होगा, बहुत सारे अंदेशे हैं कि जिंदगी कैसे होगी, वतन छूट गया घर अब बर्बाद हो गए शहर बाकी न रहा, तबाशुदा खंडरात है बेआबाद जमीन है, नई आबादी बसाना है इसके लिए बहुत मेहनत दरकार होगी, मौसमों की शिद्दत होगी, वसाइल की कमी होगी और कितनी दुश्वारियों का सामना पड़ेगा, तो बहुत सारे अंदेशा है दूर दराज थे, तो उन इन अंदेशा है दूर दराज में के दरम्यान में हजरत नूह अलैहिस्सलाम और आपके साथियों को जो आपके साथ थे दो खुशखबरियां सुनाई गई कि तुम उतर जाओ जमीन के ऊपर, हमारी तरफ से सलामती तुम्हारे साथ होगी, तुम्हें किसी किस्म का अंदेशा परेशानी नहीं होगी, जिंदगी में पेश आने वाली मुश्किल तुम्हारे लिए कोई मसला पैदा नहीं करेंगी, तुम जहां भी ठहरोगे अल्लाह ताला की तरफ से सलामती होगी, ये देखिए किसी कौम के अंदर सलामती को और अमन का होना बहुत बड़ी अल्लाह ताला की नेमतों में से एक है, ये बात बताई गई है। दूसरी बात बताई गई कि ऐ पैगंबर सल्लल्लाहु अलैहि वसल्लम आप पर भी बरकतें हों और इन लोगों को पर भी जो किश्ती में आपके साथ सवार थे, यानी तुम जहां भी ठहरोगे बरकतें तुम पर बारिश की तरफ बरसेंगी, क्या मतलब है इनका, यानी सलामती तो हिफाजत का जरिया है अमन का जरिया है और बरकत क्या है असबाब में, ये जो रिसोर्सेज हैं तुम्हारे तुम्हें उनमें अफजाइश की नवीद है, तुम्हें जो है फल फूल बड़े लगेंगे, तुम्हारी प्रोड्यूस ज्यादा होगी, तुम्हारा जीडीपी ज्यादा होगा, तुम्हारा हर चीज जो है वो वाफिर मिकदार के अंदर जो होगी, ये दोनों खबरियां खुशखबरियां जहानों के रब की तरफ से हैं, जो पालने वाला है वो ही बता रहेगा कि मैं तुम्हें बहुत ज्यादा अता करूंगा, और इनसे फिर आगे उम्मतें फैलेंगी, और ये लेकिन हिदायत का सिलसिला बहुत तवीज नहीं होगा, एक वक्त आएगा जब फिर बिगाड़ पैदा होगा, फिर पैगंबर आएंगे हक व बातिल की कश्मकश होगी, तो जो लोग दावत को ठुकरा देंगे फिर वो आखिर अजाब इलाही का जो है वो शिकार होंगे, ये बात बताई गई, और आखिरी बात जो बताई गई वो खिताब अब जो जो खिताब है वो तब्दील कर दी गई, यानी तहवील खिताब है और आप सल्लल्लाहु अलैहि वसल्लम को बतौर इल्तिफात जो है वो खिताब फरमाया जा रहा है, आपको बताया जा रहा है कि ये जो किस्सा हमने जो वही करके आपको बताया है ये सारी गैब की बातें हैं, आपको भी इल्म है आपके इल्म में भी नहीं ये बातें थी और आपकी कुरैश मक्का की जो कौम थी वो भी नूह अलैहिस्सलाम के किस्से को इस तरीके से नहीं जानती थी। तो ये एक अल्लाह ताला की बेपाया रहमत है, इस बात की दलील है ये कि आप अल्लाह ताला के सच्चे रसूल हैं, आप पे वही उतरती है, ये किताब अल्लाह ताला की तरफ से है और इसको आपने खुद नहीं गढ़ा इस किताब को, जैसे जो है वो आवाज जैसे आती लगाई जा वो देते थे इस पे आप पे आप अलैहिस्सलाम आप सल्लल्लाहु अलैहि वसल्लम पर जो है वो इल्जाम लगाते थे कि आपने खुद गढ़ लिया है, तो फरमाया कि ये खुद नहीं गढ़ा। तो इस किस्से के हवाले से आपको जो है तसली दी गई है और कि जिस तरीके से नूह अलैहिस्सलाम और आपके साथियों का आखिर में बोलबाला हुआ, आप और आपके साथियों का भी इसी तरह जो है आपका भी बोलबाला होगा। अल्लाह ताला का कानून यही है कि इब्तिदा में दुश्मनान हक बजाहिर कामयाब होते नजर दिखाई देते हैं, लेकिन जो है आखिरी कामयाबी उन लोगों की होती है जो अल्लाह ताला से डर कर फिक्र अमल की गलत राहों से बचते हुए हक के लिए जो है काम करते हैं। इस हक के रास्ते के अंदर नबी सल्लम को फरमाया गया कि जो भी मसायब हैं और मुश्किल हैं इस दावत को दबाने में, मुखालफों को बजाय कोई कामयाबी अगर होती नजर भी आए तो उस पर आप बात दिल ना हूं, अब हिम्मत और सब्र इस्तकामत के साथ अपने काम किए जाए, अंजाम कार कामयाब जो आखिरी कामयाबी है वो अल्लाह ताला से डरने वालों की हासिल होगी और आपके मुखालिफ ही नाकाम नामुराद होंगे। अल्लाह ताला से दुआ है कि अल्लाह ताला हमें इस वाक़े के अंदर जो बेशुमार जो है रमूज और नसाए और वसीयतें और नसीहतें पोशीदा हैं, अल्लाह ताला हमें उनसे सबक हासिल करने की तौफीक अता फरमाए। वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन, जज़ाकुमुल्लाह खैरन।